This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
नमस्कार श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेला लिएर हामीहरू आज सदाको आइतबार चाहिँ आजको आइतबार पनि तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रेला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि नेपाली मन र नेपालीपन लिएर तपाईँहरू समक्ष आउने गर्दछ।
हरेक आइतबार आउने यस कार्यक्रममा हामी नेपाली समुदायमा घट्ने विभिन्न घटनाहरू, स्वदेश र विदेशका घटनाहरू यहाँ माझ बताउनेछौँ भने मनोरञ्जनात्मक र समुदायमा घट्ने समुदायका जानकारीहरूलाई पनि हामी यहाँ माझ पस्किने गर्दछौँ।
बिल्कुलै श्रोताहरू, नेपालीहरूमा नेपालीहरूको घर दैलोमा यति बेला बडा दशैंले पाइला राखिसकेको छ, भन्दा पनि आज बडा दशैंको तेस्रो दिन भइसकेको छ। तपाईँहरू सबैलाई हामी बडा दशैं 2071 सालको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको उत्तर प्रगति होस्, सदैव सद्भावना र भाइचाराले हामी नेपालीहरू जहाँ भए पनि रमाइलोसँग जीवन बिताउन पाऊ, यही नै हामी 2071 सालको हार्दिक बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ।
पक्कै पनि आज नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन हो। आज शक्तिपीठ देवी मन्दिर तथा घर घरमा पूजा पाठहरूमा देवी भवानी कृष्ण मण्डाको माताको पूजा अर्चना गरिँदैछ। कृष्ण मण्डा मातालाई शुभ कर्म थालनी वा सृष्टिको प्रतीकको रूपमा पूजा गरिन्छ। आफ्नो उदारमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्मांडा देवीको आविर्भाव एवं ग्रन्थहरूमा यी कुराहरू चाहिँ उल्लेख गरिएको छ। उत्साहता तथा शालीनतालाई समतुल्याइ सिर्जना गर्ने शक्ति कुष्मांडा देवीमा रहेको बताइन्छ। यी देवी उष रक्त समूह मानव चराचुरुङ्गी तथा शीत रक्त समूह माछा श्रीप लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। यी देवीको वर्दनबाट वैज्ञानिक छ भने उनी सिंहमा चढेकी छिन्। कुष्मांडा माताले हातमा रक्तपूर्ण दुईवटा घडा लिएकी छिन्। यो सन्दर्भ चाहिँ आज जुन चौथो दिन रहेको छ दशैंको, र हरेक दिनको छुट्टा छुट्टै महिमा छ। हाम्रो 9 दिनसम्म र विजय दशमीको पनि छुट्टै छ, र त्यसपछि पनि पूर्णिमासम्मका दिनहरूलाई चाहिँ दशैंको रूपमा मनाइन्छ, र ती दिनमा हरेक दिनको छुट्टै महत्व राख्दछ।
हजुर श्रोताहरू, तपाईँहरूले थाहा पाइसक्नु भयो होला आजको हाम्रो कार्यक्रमको ब्याकग्राउन्ड भनेको दशैं विशेष रहनेछ। कार्यक्रममा हामी दशैं सम्बन्धी जानकारीहरू र दशैं खास गरी के हो त, नेपालीहरूले दशैं कहिलेबाट मनाउन थाले, अथवा चाहिँ दशैंको महत्व के छ नेपाली समाजमा, नेपाली हिन्दू धर्म अनुसार नेपालीहरूले मनाउने बडा दशैं किन बडा दशैं भनिन्छ, यो बारेमा हामी चर्चा गर्नेछौँ। र यसै गरी हामी कार्यक्रममा आज हामीसँग एकजना अतिथि पनि हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नेछौँ। उहाँसँग कुराकानी गर्ने पनि प्रसङ्ग हाम्रो बडा दशैंकै रहेको छ। किन भन्दाखेरि हामीहरू नेपालीहरू जहाँ भए पनि आफ्नो चाडपर्व, आफ्नो मौलिकता, आफ्नो परम्परालाई हामी बिर्सिँदैनौँ, र एडलेडमा पनि यसै अवसरमा, दशैंकै अवसरमा कार्यक्रम हुन गइरहेको छ। सोबारेमा जानकारी गराउनेकै हिसाबले हामीले तपाईँहरू समक्ष आज एकजना गेस्ट पनि निम्ताएका छौँ, उहाँसँगै हामी एकैछिनमा कुराकानी गर्नेछौँ। र श्रोताहरू, अब हामीसँग थुप्रै दशैं सम्बन्धी सामग्रीहरू छन्, र श्रोताहरूलाई अब हामी पहिलो गीती सौगात स्वरूप हामी दशैंकै गीत राख्दैछौँ। यसपालि दशैंमा ठुल्दाई आउने रे, सानो हुँदाखेरि ठुल्दाई विदेशमा हुन्थे, अथवा चाहिँ जागिरको सिलसिलामा घर छोडेर टाढा जान्थे, र फर्किने बेला आमाबालाई, भाइलाई, बहिनीलाई केही न केही भए पनि होइन ल्याइदिने एउटा चलन हुन्थ्यो, त्यो चलन आज पनि छ र त्यो चलन भोलि पनि रहन्छ। त्यही सेरोफेरोमा रहेर कुल पोखरेल, स्वर्गीय गायक कुल पोखरेलले एउटा गीत गाएको थिए, त्यो गीतलाई फेरि बादल प्रसाईले अलिकति रिमेक गरेर ल्याइ हामी श्रोताहरूमाझ ल्याइपुर्याएका छौँ। आजको कार्यक्रम भोइस अफ साङ्गेलाको पहिलो गीती सौगात स्वरूप तपाईँहरूलाई हामी यो गीत राख्दैछौँ। अहिलेलाई सुनौ यो गीत र त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ कार्यक्रम भोइस अफ साङ्गेलामा अन्य रमाइला जानकारीका साथमा र मिठा मिठा गीतहरूको साथमा।
We all miss you cool, Nepali music fraternity ka charchit gayak, cool pokhrel prati shraddhanjali swarup, gayak Chilke Badal ko yo sangeetik samarpan, samasta Nepali music lover ko lagi. Wish you a very happy dasain and tihar to all of you.
बाबालाई रेडियो, आमालाई साडी, भाइलाई घडी, अनि मलाई जिनको पाठ ल्याउने रे, अनि मलाई जिनको पाठ ल्याउने रे, यसपाली दसैँमा पिरे आथे हातबाट पैसा पाथे सहरबाट पिरे आथे उनको हातबाट पैसा पाथे काम चलाइराख बन्नु भाथ्यो यसपालि त सैमा अनि मलाई जिनको पाठ ल्याउने रे अनि मलाई जिनको पाठ ल्याउने यसपाली दसैँमा चिठिया थियो सानीलाई पनि स्कुल हाल्ने भन्नु भाथ्यो फेरि दाइको चिठिया थियो अर्को पालि त पक्कै आउँछु भन्नु भाथ्यो अनि मलाई जिनको पाइन्ट ल्याउने रे
यसपालि दसैँमा कुल पोखरेलले गुराएको जुन गीत थियो त्यसलाई बादल प्रसाईले रिमेक गरेका थिए र हामीले यो छोटो साङ्गीतिक विश्रामपछि फेरि पुनः स्वागत गर्न चाहन्छौँ यो मिठो समुदुर सङ्गीतपछि। हामी छौँ कार्यक्रम वैशव साङ्गेलामा हरेक आइतबार 36-37 आउने कार्यक्रममा हामी विविध रमाइला प्रस्तुतिहरू लिएर आउने गर्दछौँ। यदि तपाईँले पनि वैशव साङ्गेलामा कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ, लेख रचना पठाउन चाहनुहुन्छ भने तपाईँले हामीले फेसबुकमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/साङ्गेलाको आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ अथवा हामीलाई सोझै सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि 83 2001350000 चाहिँ हामीले सम्पर्क गर्न सक्नुहुन्छ। र अवश्य पनि हामी यो दशैं रौनकमा छौँ र फेरि पनि हामी सम्पूर्ण श्रोताहरूलाई दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँको सुस्वास्थ्य, दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौँ। यतिखेर देशमा र देश बाहिर चारैतिर दशैंमय भएको छ। नेपालीहरू, सारा नेपालीहरूलाई दशैंले छोएको छ। नेपाली मात्र होइन, सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई दशैंले छोएको छ। यहाँलाई फेरि पनि स्मरण गराउन चाहन्छु, दशैं नेपालमा मात्र मनाइँदैन, यस भारत, म्यानमार, विभिन्न कन्ट्रीहरूमा दशैं मनाइन्छ। पक्कै पनि अब दशैंको बारेमा अझै विस्तृत कुरा गर्दै हुन्छ सञ्जयजीले।
बिल्कुल नवीन, दशैं एक्चुली नेपालमा मात्रै मनाइँदैन, नेपाल बाहिर रहेका नेपालीहरू जहाँ जहाँ छरिएर रहेका छन् त्यहाँ त्यहाँ नेपाली, यो नेपालीहरूको महान चाड दशैं मनाइने गरिन्छ। श्रोताहरू, म तपाईँहरूलाई यो दशैं के हो त एक्चुली, दशैंको विशेषता भनौँ, यसको नेपालीहरूले दशैं मनाउनुको अर्थ के छ त, म यसबारेमा सब तपाईँहरूलाई र दशैंको स्पेसली महत्त्व के हो त भन्ने कुरामा जानकारी गराउन चाहन्छु। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध पूजा आदि नामले चिनिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। विशेष गरी हिन्दू धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा र आराधना गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ। असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए। यसलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण यस दशमीलाई विजया दशमीको नाम ले पनि जानिन्छ। वरपरका मानिसहरूलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब, ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खुवाउने, खाने खुवाउने, घर आँगन बाटोघाटो गाउँ बस्ती सफा सुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ। दशैं पर्वका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो भनेदेखि अरू दुईवटा हुन्, चैतको शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा दशैं वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो र अरू दुईवटा हुन्, चैत शुक्लको र अर्को कार्तिक शुक्लको
प्रतिपदा,
चैते दशैं पनि भनिन्छ। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य शुरू गर्दछन्, शास्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रणयात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजना हुने गर्दछ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजया दशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा यो शक्ति पूजाको पर्व हो। शास्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव शुरू भएको हो। दशैं पर्वले 10 प्रकारका पापहरू, काम, क्रोध, लोभ, मोह, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ। श्रोताहरू, यो त थियो दशैंको महत्व र दशैं किन मनाइन्छ भन्ने बारेमा तपाईँहरूलाई मैले छोटकरीमा जानकारी दिएँ। श्रोताहरू,
अवश्य पनि नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो दशैं चाहिँ। नेपाली हिन्दू पात्र अनुसार अश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म 10 दिन चाहिँ पूजापाठ र व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले पनि यसलाई दशैं वा विजय दशमीको नामले पनि चिनिन्छ। हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगोरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्दछ। दशैं अश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो दिनलाई चाहिँ घटस्थापना भनिन्छ र दशौं प्रतिपदा घटस्थापनादेखि पूर्णिमासम्म जुन 15 दिनको हुने गर्दछ र 15 दिनको भए तापनि पहिले 9 दिनलाई चाहिँ नवरात्रि र 10औं दिनलाई दशमी वा दशैं भनिन्छ। यो तिथिमा माता दुर्गाले महिषासुर नामको दैत्य तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किम्वदन्ती छ, जुन सञ्जयजीले अघि पनि गरिसक्नु भएको छ। प्रतिपदा जसले हामी घटस्थापना भन्दछौ भने सप्तमीलाई हामी फुलपाती भन्छौ, महाअष्टमीलाई चाहिँ हामी कालरात्रि भन्छौ, महानवमी भयो, त्यसपछि विजय दशमी र पूर्णिमा कोजाग्र दशैको यी प्रमुख तिथिहरू हुन् र थोरै विजय दशमीको दिनको जुन दशैं भन्दा हामीले भन्छौँ त्यो दिनको बारेमा पनि म यहाँहरूले बताउन चाहन्छु। यस दिनमा चाहिँ भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यस दिनलाई चाहिँ विजया दशमी जुन विजयको रूपमा चाहिँ उत्सवको रूपमा मानिएको छ र सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवान दुर्गा अन्य देवी देवताहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफूमाथि दमन गर्न सक्दैन भन्ने जुन धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चाहिँ चन्दन अक्षता फूल छर्कदै माफी माग्दै दुर्गा भगवती र अन्य देवी देवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्छ। त्यसको मन्त्र चाहिँ थोरै केही मिस्टेकहरू हुनसक्छ यो संस्कृतिक श्लोक पढ्दा चाहिँ, त्यसको लागि चाहिँ म माफी चाहन्छु।
स्कुलले अवस्थामा संस्कृत पढेको छ छैन
पक्कै पनि छैन। आह्वान नजानामी नजानमी विसर्जनम, यो भनेको चाहिँ जानी नजानी गरेका भूलहरूलाई चाहिँ माफ गर्नुहोला भनेर यस्तो टाइपको श्लोकहरू चाहिँ भनिन्छ। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा गाजा वा वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडाको प्रसादको रूपमा घाटेमा लगाइन्छ अनि घरको मेल मान्छेले भगवतीको प्रसादको रूपमा अबिर र दहीमा मुछेको चामलका टिका निधारमा जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् अनि सपरिवार नातेदारका तथा मान्यजनका दशैंको लागि तयारी पारिराखिएको नयाँ लुगा लगाई टिका लगाएर चाहिँ विजय दशमी मनाइन्छ। यो त भयो विजय दशमीको दिनको कुराकानीहरू
र स्पेसल्ली यो विजय दशमीको दिनमा टिका लगाइदिँदाखेरि आफूभन्दा ठुला मान्छेले दिने एउटा स्पेसल आशिष पनि छ जस म यहाँ पढेर सुनाउँछु। मैले पनि नवीनले भने जस्तै संस्कृतमा छ, यो गल्ती हुनसक्छ। आयु दोर्णसुते श्रेय दशरथे शत्रु क्षयम राघवे ऐश्वर्य नहुषे गतिष्य पवने मानच्च दुर्योधने दान सूर्य सुते बल हलधरे सच्य कुन्ती सुते विज्ञान विदुरे भवन्तु भावत कृतिश नारायणे।
यसको मिनिङ चाहिँ के हुन्छ भने दोडपुत्र अस्थ थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्री सम्पत्ति प्राप्त होस्, भगवान रामको जस्तो शत्रु नाश हुन्, नहुस राजाको जस्तो ऐश्वर्य, पवन सुत हनुमानको जस्तो गतिशीलता होस्, दुर्योधनको जस्तो मान होस्, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल होस्, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादी, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति तपाईँलाई पनि प्राप्त होस् भन्ने मान्यजनबाट दिने यो आशीर्वाद हो। यो छैन
बिल्कुल श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ र तपाईँहरू समक्ष तपाईँहरूको रेडियो सेटसम्म हाम्रो आवाज पुर्याउने माध्यम बनेको छ रेडियो एडलेड 101.5 FM। हजुर, आज यो दशैं विशेष कार्यक्रममा छौँ हामी र म चाहिँ अलि एक्साइटेड नै भइरहेको छु किन भन्दाखेरि दशैं अलरेडी हाम्रो घर दैलोमा भित्रिसकेको छ र आज हामीसँग दुईजना गेस्ट पनि हुनुहुन्छ, उहाँहरूसँग हामी कुराकानी गर्नेछौँ। तर अहिलेलाई भने अर्को एउटा साङ्गीतिक कोसेली पस्कने बेला भएको छ, दशैं आयो, सुगम पोखरेलको यो बिल्कुलै नयाँ गीत, पहिलोपटक कार्यक्रम भोइस अफ साङ्गीलामा दशैं स्पेसलमा।
सबै परिवार हुन्छ बेकार सबै मिलेर परदेशीका आफन्तनी घर फर्की आउँछन् फर्की आउन नपाउनेहरू उतै दसैँ मनाउँछन् हो परदेशीका आफन्तनी घर फर्की आउँछन् फर्की आउन नपाउनेहरू उतै दसैँ मनाउँछन् घर परिवार सबैलाई सम्झेर मनाऊ यो दसैँ जहाँ पनि मनाऊ यो चाड सबै मिलेर नाचौ न गाउ न रमाइलो गरौ न हामी पिन खेलौ न रमाइलो गरौ न नाचौ न गाउ न
नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङ्ग्रिलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम भोइस अफ साङ्ग्रिला. हजुर तपाईँहरूको यो कार्यक्रम सधैँ आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ. श्रोताहरू आज हामी कार्यक्रममा दशैं विशेष कार्यक्रम मनाइरहेका छौँ भन्नुपर्ला. र आज हामी कार्यक्रममा मैले अगाडि कार्यक्रमको सुरुवातमा पनि भनेको थिएँ आज दसैँको बारेमा कुराकानी गर्नेकै निम्ति भए पनि हामीले स्टुडियोमा एकजना गेस्टलाई पनि निम्ताएका छौँ र उहाँसँग कुराकानी गर्नुभन्दा पहिला यो एडिलेडमा दसैँ महोत्सव हुँदैछ त्यो बारेमा पहिला सरस्वती श्रोताहरूलाई जानकारी गराउने हो कि नवीन?
अवश्य पनि एडिलेडमा चाहिँ एडिलेडमा मात्र होइन यतिखेर देश र विदेशमा बस्ने हरेक नेपाली समुदायलाई चाहिँ दसैँले छोएको छ र यसै अवसरमा विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् र पारिवारिक भेटघाटहरू साथीसँगको रमाइलो र नेपालीहरूले कोही नेपाली प्रस्थान नेपाल प्रस्थान गरिसक्नु भएको छ भने कोही नेपाल प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ भने कोही विदेशमै बस्नु भएको छ र समग्रमा अहिले साउथ अस्ट्रेलियाको सन्दर्भमा हेऱ्यो भने धेरै नेपालीहरू अहिले साउथ अस्ट्रेलियामा हुनुहुन्छ र नेपाली समुदायका कार्यक्रमहरूले तीव्रता लिएका छन् र यसै क्रममा फेरि दसैँ महोत्सव कार्यक्रम आयोजना गरिएको छ. वास्तवमा के हो त यो दसैँ महोत्सव कार्यक्रम, कसले आयोजना गर्न लागेको र कसरी आयोजना गरिएको छ भनेर चाहिँ हामीले आयोजकसँग कुराकानी गर्नेछौँ र यसै क्रममा हामीसँग कुराकानी गर्नको लागि स्टुडियोमा निम्ताएका छौँ दसैँ महोत्सव कार्यक्रम आयोजक सङ्गीता बुढा थकीजीलाई. सङ्गीताजी कार्यक्रममा स्वागत छ.
धन्यवाद र नमस्कार सबै श्रोताहरूलाई.
केमा चाहिँ दिनचर्या बिताउँदै हुनुहुन्छ आजभोलि?
अब दसैँ महोत्सवको कुरा गर्नुभयो होइन, अहिले यसमै बितिरहेको दिनचर्या अलिक बिजी नै छु यसमा.
दसैँ महोत्सव भनेर एकदमै चर्चा परिचर्चा छ सामाजिक सञ्जालहरूदेखि लिएर नेपालीको भेटघाटमा पनि. वास्तवमा के हो त यो दसैँ महोत्सव?
दसैँ महोत्सव चाहिँ सामूहिक दसैँ कार्यक्रम हो. यसमा सम्पूर्ण साउथ अस्ट्रेलियामा बस्नुभएका नेपालीहरूको सहभागिता हुनेछ भन्ने आशा गरिएको छ र यसमा चाहिँ यो चाहिँ विशेष गरी नेपालमा चाहिँ दसैँमा एकदम हर्षोल्लासको माहौल हुन्छ र त्यसको कमी एडिलेडमा बस्ने नेपालीहरूमा नहोस् भन्ने हेतुले गरिएको कार्यक्रम हो.
यो दशैं महोत्सवमा चाहिँ कस्तो कस्तो प्रस्तुतिहरू हुन्छ वा कसरी यो दशैं महोत्सवलाई चाहिँ आयोजना गरिएको छ? त्यहाँभित्र महोत्सवभित्र कस्ता कस्ता तपाईँहरूले सामग्रीहरू राख्नु भएको छ वा प्रस्तुतिहरू दिनुहुनेछ, कसरी हुँदैछ यो भित्रको संयोजन चाहिँ?
हजुर, यसमा चाहिँ अब दशैँमा त विशेष गरी यसको उद्देश्य चाहिँ सबैजना मिलेर सँगै भएर शुभकामना आदान प्रदान गरौँ भन्ने हो। पक्कै पनि सबैजना मान्यजनहरूदेखि लिएर साथीभाइ, आफूभन्दा सानो ठुला सबैजनाको त्यहाँ सहभागिता हुनेछ र त्यसमा चाहिँ हामी शुभकामना आदान प्रदान गर्नेछौँ र आफूभन्दा मान्यजनहरूको हातबाट चाहिँ टिका ग्रहण गर्न सक्नेछौँ, कोही स्वेच्छाले गर्न चाहनुहुन्छ भने त्यसको पनि व्यवस्था छ। त्यस्तै गरी अब दसैँ भनेपछि मासु खाने होइन, अरू विभिन्न मिठो परिकार खाने त्यो छँदैछ, त्यसको लागि चाहिँ हामीले बारबिक्यूको व्यवस्था गरेका छौँ र त्यस्तै गरी अरू मिष्टान्न भोजनहरू जस्तो मासु चिउरा अचार एक्सेट्रा त्यस्तो पनि व्यवस्था छ। र त्यसबाहेक चाहिँ हामीले सांस्कृतिक प्रस्तुतिहरू पनि रहेका छन् विभिन्न, जस्तोमा अब नृत्यहरू गरी त्यस्तै गरी अरू विभिन्न गेम्सहरू त्यो चाहिँ इन्ट्रेस्टिङ बनाउनको लागि दसैँ जस्तो होस् भन्नको लागि त्यसको पनि व्यवस्था गरिएको छ।
जस्तो भनिन्छ नि अब विगतका अरू प्रोग्रामहरूमा अब स्पेसल्ली एडल्टहरूलाई चाहिँ बढी फोकस हुन्छ किन भन्दाखेरि उनीहरू इन्टरटेन गर्छन् र बच्चाहरूको लागि त्यस्तो खासै त्यो कार्यक्रमभित्र बच्चाहरूलाई पनि समेट्न नसकेको जस्तो देखिन्छ। तर यो प्रोग्राममा के छ बच्चाहरूको लागि खेल्ने त्यहाँ तपाईँहरूले गर्न लागेको ठाउँमा केही त्यस्तो व्यवस्था गरिएको छ?
हजुर, पक्कै पनि यो चाहिँ अलिकति डिफ्रेन्स अरू प्रोग्रामभन्दा बच्चाहरूको लागि भन्नुपर्छ, किनभने जुन हाम्रो भेन्यु छ जहाँ चाहिँ हामीले प्रोग्राम गर्दैछौँ त्यहाँ चाहिँ बच्चाहरूको लागि छुट्टै सानो स्पेस, सानो भन्दा पनि ठुलो नै स्पेस एउटा अभाइलेबल छ। त्यहाँ चाहिँ बच्चाहरूले खेल्ने सम्पूर्ण सामग्रीहरू जुन प्लेग्राउन्डमा हुन्छ त्यो प्लेग्राउन्ड पनि साइडमा भएको कारणले गर्दा जति पनि बच्चाहरू आउनुहुन्छ उहाँहरूले चाहिँ पक्कै पनि मनोरञ्जन गर्नुहुन्छ होला। त्यहाँ पिङ पनि छ, त्यस्तै गरी अरू विभिन्न सामग्री
भनेपछि ओभरअल बच्चाहरूलाई पनि त्यहाँ बोर हुने अवस्था छैन किन भन्दाखेरि अब बच्चाहरूका अभिभावकहरू त आफू आफूमा गपसप गरेर होइन खाना साना खाएर रमाइलो कुराकानी गरेर त्यस्तो अवस्थामा कतिपय अवस्थामा चाहिँ बच्चाहरूलाई अलिकति बोर हुन सक्छ, तर बच्चाहरू आफ्नो साथीहरू त्यहाँ पार्कमा भएको प्ले ग्राउन्डमा उनीहरू बच्चाहरू खेल्न सक्छन्।
अनि सङ्गीताजीले बताउनु भयो बारबिक्यू हुँदैछ, विभिन्न मिष्टान्न परिकारहरू छ, सांस्कृतिक प्रस्तुतिहरू छ भनेर भन्नुभयो, अवश्य पनि कार्यक्रम भव्य रूपले तयारी भइरहेको छ। यो तयारी गर्नको लागि कसरी जुटाउनु भएको छ, आर्थिक स्रोत चाहिँ के छ, कसरी जुटाउनु भएको छ?
हजुर, अब मैले पहिला भने जस्तै यो चाहिँ हामी सबैको प्रोग्राम हो, हामी सबै नेपालीहरूको प्रोग्राम भएको कारणले हामी नेपालीहरूले नै जति पनि हाम्रो आयोजकहरू हुनुहुन्छ त्यस्तै गरी जो पनि हामी सबैको प्रोग्राम भएको भएर जो पनि जति पनि इन्भल्भ हुनुभएको छ उहाँहरूले चाहिँ स्वेच्छाले चाहिँ सहयोग गर्नुभएको छ। त्यस्तै गरी अरू यहाँ हुनुभएको नेपाली बिजनेसहरू उहाँहरूले पनि हामीलाई सहयोग गरिरहनु भएको छ र हामीले चाहिँ त्यसरी नै फन्ड कलेक्ट गर्दैछौँ र जति पनि मान्छेहरूलाई चाहिँ अझै हेल्प गर्नु मन छ भने चाहिँ उहाँहरू इन्भल्भ हुन सक्नुहुन्छ र अब त्यसरी नै हामीले विभिन्न किसिमले सहयोग पाइरहेका छौँ। हुन्छ नि भरपर सहयोग अब समर्थन गरेर हुन्छ कि फन्ड होइन, आर्थिक रूपले कसैले सहयोग गर्दै हुनुहुन्छ, कसैले चाहिँ कुनै सामान चाहिँ म यो प्रोभाइड गर्छु भनेर यसरी हामीले चाहिँ सहयोग त्यसरी नै नेपाली कम्युनिटीबाट नै जुटाइरहेका छौँ।
समूह भन्नुभयो, कसले वास्तवमा चाहिँ कसले आयोजना गरेको, कुनै समूह कुनै संस्था वा कसले हो, यसको मुख्य आयोजक चाहिँ को रहेको छ?
हजुर, यसको मुख्य आयोजक चाहिँ अब कुनै व्यक्ति विशेष छैन, यो चाहिँ कुनै अर्गनाइजेसनले अथवा कुनै समूह अथवा व्यक्तिले गरेको होइन, यो चाहिँ हामी सबै नेपालीहरूले गरेको प्रोग्राम हो। यो चाहिँ सबै नेपालीहरू बसेर कुरा भएर हामी चाहिँ नेपालीहरूको लागि केही गरौँ, दसैँमा चाहिँ एकदम रमाइलो हुनुपर्छ, नेपालमा एकदम रमाइलो हुन्छ, यहाँ पनि हामी त्यो कमी हुन नदिउँ, नयाँ पुरानो साथीभाइहरू जति पनि हामी छौँ हामीलाई चाहिँ दसैँमा अलिकति बोर नै हुने गर्छ किनभने आफ्नो घरमा टिका लाउँछौँ त्यसपछि हाम्रो खासै केही हुँदैन र यसपालि चाहिँ हामीले केही गरौँ सबैजना मिलेर भन्ने हेतुले गरिएको हो र सबैजनाको प्रोग्राम हो यो, कसै व्यक्ति विशेषको होइन, त्यसैले हामी सबैजना यसमा चाहिँ इन्भल्भ हुन सक्छौँ, सबैजना आयोजक हौ हामी।
अवश्य पनि त्यसमै सम्पूर्ण नेपाली समुदाय नै आफै आयोजक रहेछ र तपाईँले भन्नुभयो बारबेक्यू अनि अन्य खानाका परिकारहरू रहेको छ भन्नुभयो, विभिन्न खेलकुदका कार्यक्रम पनि रहेको छ भन्नुभयो, त्यसको लागि त्यहाँ इन्ट्री हुनको लागि कति शुल्क तिर्नुपर्छ वा बारबेक्यू छुट्टा छुट्टै शुल्कहरू तिर्नुपर्छ कि कस्तो छ यहाँको प्रावधानहरू चाहिँ?
हजुर, यो चाहिँ कम्प्लिटली निशुल्क प्रोग्राम हो, मैले अघि नै भनिसकेँ होइन, फेरि पनि भन्न चाहन्छु यो चाहिँ हामी सबैले गरेको प्रोग्राम हो र स्वेच्छाले चाहिँ मान्छेहरूले चाहिँ हामी नेपालीहरूले चाहिँ यसलाई चाहिँ फन्ड दिइरहनु भएको छ, सहयोग गरिरहनु भएको छ र त्यसैको त्यसै त्यही फन्ड त्यही सहयोगको आधारमा चाहिँ हामीले प्रोग्राम यति ठुलो गर्न लागिरहेका छौँ र पक्कै पनि यो चाहिँ अहिले यो चाहिँ निशुल्क, यसमा चाहिँ इन्ट्री पनि निशुल्क हो, त्यस्तै गरी बारबिक्यू खाना र प्रोग्रामहरू सबै निशुल्क हो।
कति बजीदेखि कति बजीसम्म चाहिँ कार्यक्रम हुँदैछ?
यो कार्यक्रम चाहिँ 12 बजीदेखि छ बजेसम्म।
जस्तो अब यो कार्यक्रम कति बजेदेखि के अरे कति बजेसम्म हुने र भनौँ न कार्यक्रमका मुख्य आधारभूत कुराहरू त हामीले कुराकानी गर्यौँ श्रोताहरूलाई अब जानकारी गराउनु पर्ने हुन्छ कि कार्यक्रम कहाँ हुँदैछ र कहिले हुँदैछ।
हजुर हजुर त्यसरी त्यो पनि म अहिले क्लियर गरिदिइहाल्छु। प्रोग्राम चाहिँ हाम्रो जसलिन रिजर्भ पेनममा छ, यो पेनमको फोर्थ एभिन्यूमा रहेको ठुलो पार्क रिजर्भ हो यो, र त्यो चाहिँ थर्ड एभिन्यू भन्ने एभिन्यूमा बाट पनि हामीले चाहिँ एन्ट्री गर्न सक्छौँ।
भनेपछि फोर्थ र थर्ड एभिन्यूको बीचमा छ। यदि तपाईँहरू पेनम रोडको पेनम रोडबाट गएर एक्ज्याक्टली मलाई पनि त्यो एड्रेसको कुन स्ट्रिटबाट वेस्ट मिनिस्टर स्ट्रिटबाट सायद त्यहाँ यदि सिटीबाट तपाईँ पेनमतिर जानुहुन्छ भनेदेखि वेस्ट मिनिस्टर स्ट्रिटबाट तपाईँहरू लेफ्ट टर्न गर्नुभयो भने सायद तपाईँहरूले फर्स्ट सेकेन्ड छोडेपछि थर्ड एभिन्यू भेट्नुहुन्छ। थर्ड एभिन्यूबाट राइट टर्न गर्नुभयो भने तपाईँहरू अलिकति एउटा राउन्ड अबाउट आउँछ, राउन्ड अबाउटबाट सेकेन्ड एक्जिट लिनुभयो भने चाहिँ तपाईँहरू अलमोस्ट जसलिन रिजर्भ पार्कमा पुग्न सक्नुहुन्छ, जहाँनिर अलिकति एउटा सानो टेनिस कोर्ट पनि छ। तपाईँहरूलाई सजिलोको लागि मैले यो जानकारी गराइदिएको।
यो कार्यक्रम चाहिँ फेरि डिटेल बताइदिनु, कुन बार हुँदैछ, कुन गते हुँदैछ र कसरी हुँदैछ भन्दा समग्रमा छोटकरीमा फेरि सम्पूर्ण श्रोताहरूलाई।
हजुर स्योर, यो चाहिँ सामूहिक दसैँ कार्यक्रम हो, हामी सबै नेपालीहरूको कार्यक्रम हो, हामी सबै आयोजक हौ र हामी सबैले एकदम रमाइलोसित मनाउनेछौँ भन्ने हेतुले गरिएको कार्यक्रम हो। यो चाहिँ फोर्थ अफ अक्टोबर टिकाको भोलिपल्ट फोर्थ अफ अक्टोबरमा हुँदैछ, जसलिन रिजर्भ पेनएम थर्ड एन्ड फोर्थ एभिन्यूको बिचमा। यो चाहिँ बिहान 12 बजीदेखि 6 बजीसम्म हुनेछ र यसमा चाहिँ हामीले बार्बिक्यू अरू विभिन्न परिकारहरूको व्यवस्था गरेका छौँ। त्यस्तै गरी सांस्कृतिक कार्यक्रम नृत्यहरू प्रस्तुत हुनेछन् र यहाँ हामीले शुभकामना त आदान प्रदान गर्ने नै छौँ र स्पेसल यहाँहरूले चाहिँ आफ्नो मान्यजनको हातबाट ठुलो मान्छेको हातबाट टिका लाउन इच्छुक हुनुहुन्छ भने त्यसको पनि व्यवस्था गरिएको छ। हजुर
श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नुभयो दशैं महोत्सवको बारेमा। दशैं महोत्सवका कार्यक्रम अर्गनाइजर मध्येकी एकजना संगीता बुढाथोकी अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो दशैं महोत्सवको बारेमा। श्रोताहरू, म तपाईँहरूलाई फेरि पुनः एकचोटि रिमाइन्ड गराउन चाहन्छु, यो दशैं महोत्सव कार्यक्रम जोसलिन रिजर्भ पार्क यो पेनम रोडको भित्रपट्टि रहेको छ। त्यहाँ तपाईँहरू यो फोर्थ अफ अक्टोबर अर्थात् शनिबारको दिन टिकाको भोलिपल्ट रहेको छ, तपाईँहरू त्यहाँ आउनुहोस्, एक आपसमा दसैँको शुभकामना आदान प्रदान गरौँ, रमाइलोसँग विदेशमै भए पनि विदेशी माटोमा भए पनि आफ्नीयता र दसैँको महत्त्व बारेमा एउटा शुभकामना आदान प्रदान गरौँ।
अवश्य पनि एडलेडमा पहिलोचोटि हुन लागेको दसैँ महोत्सव चाहिँ जुन अक्टोबर 4 शनिबार हुन गइरहेको छ, सञ्जयजीले बताइसक्नुभयो, जसलिन पार्क 5070 चाहिँ हुन गइरहेको छ। कार्यक्रममा चाहिँ शुभकामना आदान प्रदान कार्यक्रम, सामूहिक टिका र नेपाली सांस्कृतिक प्रस्तुति साथै नेपाली मिष्टान्नका परिकारहरू रहेको बताउनु भएको छ संगीता बुढा थोकीले। उहाँलाई हामी फेरि पनि धन्यवाद दिन चाहन्छौँ यहाँको अमूल्य समय दिनुभयो हाम्रो कार्यक्रमको लागि। जाँदा जाँदै सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
अब सम्पूर्ण श्रोताहरूलाई दशैंको अहिले यो चहल पहल छ, त्यसैले सम्पूर्ण श्रोताहरू र यहाँहरू सबैलाई चाहिँ दशैंको यो मंगलमय शुभकामना दिन चाहन्छु।
थ्याङ्क यू संगीताजी, आइदिनु भयो, समय दिनु, त्यसको लागि धेरै धेरै धन्यवाद। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गीला हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म 1 घण्टाका लागि आउने गर्दछ र आज हामी दशैं विशेषमा छौँ र दशैं विशेष सकिएपछि हामी दीपक भद्राचार्यको पनि कुराकानी गर्नेछौँ र अहिलेलाई भने एउटा छोटो मिठो शुभकामना दोहोरी नै सुन्ने हो कि त।
मैया को डोरीले मिस्तुरी मोरीलाई बाधी आज फेरी नाच्न गाउन मन लाग्यो जु जु ना 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 रिन्झिन भेरातैमा नसामा डुबेर भनु म कसरी माया तिम्रै नै हु म जु जु ना 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 समझिने मन छैन नाम भन्नुहोस् यो मनले भने त हो नि चु चु ना 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 मायाको डोरीले मिस्तुरी मोरीलाई बाँधिया छ फेरि नाच्न गाउन मन लाग्यो चु चु ना 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 काली हिस्सी पर की हेर न कस्तो आखा कर की रिसले हो कि खुसीले बुझ नै सकिन मैले
यो साङ्गीतिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम वैश्व साङ्ग्रीलामा हरेक आइतबार 36 देखि 37 सम्म आउने यो कार्यक्रममा हामी नेपाली मन अनि नेपालीपनका कुराकानीहरू गर्ने गर्छौँ। यदि तपाईँले हामीलाई कुनै फिडब्याक सजेसन अथवा तपाईँका लेख रचना वा साहित्यिक प्रस्तुतिहरू दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/साङ्ग्रीलाका आवाजहरूमा गएर पोस्ट गर्न सक्नुहुन्छ अथवा हामीलाई इनबक्समा पनि व्यस्त गर्न सक्नुहुन्छ र हामीले तपाईँको ती साहित्यिक रचनाहरूलाई यहाँबाट वाचन गर्नेछौँ। र आज हामी दसैँ विशेष महोत्सवमा छौँ र दसैँ विशेष कार्यक्रममा थियौँ र दसैँका कुराकानीहरू गरिरहेका थियौँ र दसैँसँगै अर्को रमाइलो कार्यक्रम हुँदैछ रेडलेडमा र त्यो कार्यक्रमको बारेमा पनि यहाँहरूले बताउनेछौँ। एकदमै भव्य कार्यक्रम हुँदैछ रेडलेडमा।
बिल्कुल श्रोताहरू, अब दसैँको माहौलबाट अलिकति तपाईँहरूलाई बाहिर निकालेर एनआरएनको कुरा गर्दैछु म यहाँनिर। दोस्रो र तेस्रो पुस्ताका एनआरएन नेपाल फर्कन सक्ने भन्ने शीर्षकमा एउटा यो समाचार आएको छ र प्रसङ्ग रहेको छ। गैर आवासीय नेपालीहरूले दोहोरो नागरिकता राख्न पाउने नपाउने भन्ने विषयमा छलफल भइरहेको थियो र यसमा चाहिँ पाउन सक्ने संकेतहरू देखिएका छन्। संविधान सभा राजनैतिक संवाद समितिले गैर आवासीय नेपालीलाई विशेष नागरिकता दिने सहमति गरेपछि गैर आवासीय नेपालीहरू उत्साहित देखिएका छन्। गैर आवासीय नेपालीहरूले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताको माग गरिरहेका बेला शुक्रबारको बैठकले एनआरएनलाई राजनीतिक अधिकार बिनाको नागरिक ता दिने सहमति गरेको थियो। हामीले माग गरे जस्तो नभए पनि संविधान सभाको समितिमा बनेको सहमतिले उत्साही बनाएको छ। एनआरएन अध्यक्ष शेष घलेले भने यो समितिलाई संविधानमै व्यवस्था गरिएको खण्डमा त्यसलाई उपलब्धिमूलक मान्न सकिनेछ। विदेशी नागरिकता लिने नेपालीहरूको संख्या अनुमानित 2-3 लाख रहेको भन्दै अध्यक्ष घलेले उनीहरूलाई नेपाली नागरिकता दिँदा नेपालमा लगानीका लागि प्रोत्साहन मिल्ने बताए। तीव्र आर्थिक विकासका लागि अहिले नेपाललाई ठूलो पूँजी चाहिएको छ तर नेपालको वर्तमान परिस्थितिमा विदेशी लगानीकर्ताहरूले हिम्मत गरिरहेका छैनन्। अध्यक्ष घलेले भने एनआरएनलाई नागरिकता दिइयो भने लगानी भित्र्याउने नेतृत्व गैर आवासीय नेपालीहरूले गर्नेछन्।
Na 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 na
यसै क्रममा अब हामी अर्को प्रसंग जोड्न चाहन्छौ। मोदीले नेपालको बारेमा गरेको प्रशंसा। संविधान सभामा नेपाल बारे धारा पूर्वा भाषण गरेर मन जितेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघमा पनि नेपालको प्रशंसा गरेका छन्। न्यूयोर्कमा जारी राष्ट्रसंघको 59 महासभालाई सम्बोधन गर्दै मोदीले नेपालको शान्ति प्रक्रियालाई विश्व समुदायमा उदाहरणको रूपमा प्रस्तुत गरेका छन्। आज विश्वमै लोकतन्त्रको लहर छ, उनले भने नेपाल युद्धपछि शान्ति र लोकतन्त्रतर्फ अगाडि बढेको छ। मोदीले नेपालसहित दक्षिण एसियाली मुलुकहरू शान्ति र लोकतान्त्रिकतर्फ प्रस्थान गरेको उल्लेख गरे। अफगानिस्तानमा शान्तिपूर्ण परिवर्तन भएको, भूटानमा लोकतन्त्रका लागि नयाँ ताकत आएको बताए। मोदीले राष्ट्रसंघमा पनि हिन्दीमा सम्बोधन गरेका थिए। उनले यसअघि भूटान, नेपाल र जापान भ्रमणमा पनि अंग्रेजी प्रयोग गरेका थिएनन्। 15 मिनट समय पाएका मोदीले 34 मिनट लामो भाषण गरे। मोदीले राष्ट्रसंघमा हिन्दीमा सम्बोधन गर्दा महासभामा उपस्थित भारतीय सहभागी कूटनीतिज्ञहरूले करिब आधा मिनट ताली बजाए। आधा घण्टासम्म ताली ठोक्नेमा प्रधानमन्त्री सुशील कोइराला पनि थिए। मोदीले राष्ट्रसंघमा हिन्दीमा सम्बोधन गरेको भन्दै भारतीयहरूले खुशी प्रकट गरेका छन्। मोदीले सम्बोधन लगत्तै राष्ट्रिय टेलिभिजन दूरदर्शनले विभिन्न बौद्धिक र भाषाविदसँग अन्तर्वार्ता गर्यो भने जनताको मत लिएको थियो।
श्रोताहरू, कार्यक्रममा यो छोटो दुईटा जानकारीपछि अब भने हामी कार्यक्रम फेरि एडलेड कार्यक्रमको प्रसंगमा हामी एडलेडमै फर्किन चाहन्छौँ। श्रोताहरू, कार्यक्रममा हामीले दशैं विशेष कार्यक्रम भइरहेका छन् भन्ने कुराहरू गर्यौँ र दशैं सकिए लगत्तै एडलेडमा अर्को एउटा कार्यक्रम पनि हुन गइरहेको छ। श्रोताहरू, तपाईँहरूले थाहा पाउनु भएकै होला, तपाईँहरूका फेसबुक पेजहरूमा तपाईँहरूले देख्नुभएकै होला, दीपक बज्राचार्य क्रिम अफ रिदम नामक सांगीतिक कार्यक्रम लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् अथवा निस्किसकेका छन् भन्दा पनि न अतिशुक्ति नहोला। र यसै क्रममा उनी एडलेड पनि आउने भएका छन् दीपक बज्राचार्य। र श्रोताहरू, यसै सन्दर्भलाई हामी जोड्न चाहन्छौँ कार्यक्रम आयोजक एसएजीआई अर्थात् सागीका एकजना भनौँ अथवा दीपक बज्राचार्य क्रिम अफ रिदम एडलेडका अर्गनाइजर हामी समक्ष यति बेला स्टुडियोमा उपस्थित हुनुहुन्छ र हामी उहाँसँग कुराकानी गर्न गइरहेका छौँ र कार्यक्रमको बारेमा जानकारी गराउँदैछौँ तपाईँहरूलाई। र स्वागत छ उत्सवजी तपाईँलाई कार्यक्रममा।
धन्यवाद। नमस्कार सम्पूर्ण श्रोतावृन्द, दशैंको यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना।
हजुर, अनि तपाईँलाई पनि हाम्रो तर्फबाट, भैसव साङ्गिलाको तर्फबाट दशैंको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। र साथमा तपाईँहरू कार्यक्रम क्रिम अफ रिदम दीपक बज्राचार्य लिएर आउँदै हुनुहुन्छ।
हजुर,
कहिले हुँदैछ यो कार्यक्रम?
यो कार्यक्रम चाहिँ 12 अक्टोबर सन्डे परेको छ, त्यो दिन चाहिँ एचक्यूमा हुँदैछ र बेलुका 5 बजीदेखि स्टार्ट, रफली हामीले स्टार्ट गर्ने योजना बनाएका छौँ र लगभग लेट नाइटसम्म जाने।
सायद जहाँसम्म लाग्छ मलाई, दीपक बज्राचार्यको यो पहिलो कार्यक्रम हो अस्ट्रेलिया टुर, पहिलोचोटि हुँदैछ, कतिको उत्साह पाउनु भएको छ मान्छेहरू यो दीपक बज्राचार्यको कार्यक्रमलाई लिएर?
हजुर, मैले थाहा पाएसम्म चाहिँ दीपक बज्राचार्यको लागि, एडलेडको लागि चाहिँ यो पहिलो सो हो। पहिला चाहिँ दीपक बज्राचार्य चाहिँ एज अ सोलो आर्टिस्ट सिडनी र मेलबोर्नमा चाहिँ आउनुभएको थियो। उहाँ चाहिँ एज अ ब्यान्ड लिएर आउनु नभएर सोलो आर्टिस्टको रूपमा आउनुभएको थियो र अहिले यसपालि चाहिँ उहाँले पुरा आफ्नो ब्यान्ड सहित इन्टरनेसनल टुरमा लाग्नु भएको छ र अस्ट्रेलिया चाहिँ यो हाम्रो पहिलो देश परेको भएर हामीहरू एकदम उत्साहित छौँ यो कुरालाई लिएर।
दीपक बज्राचार्यजी एडलेडमा आउँदै हुनुहुन्छ र अन्य थुप्रो कलाकारहरू पनि आइरहनु भएको हुन्छ, ती कार्यक्रमहरू भन्दा कुन रूपले चाहिँ यो कार्यक्रम पृथक रहेको आयोजकहरूलाई आभास भएको छ?
अलिकति पृथकता पृथक भन्ने चाहिँ कस्तो छ भनेदेखि, प्राय जस्तो यहाँ आउने ब्यान्डहरू अथवा चाहिँ हाम्रो यहाँ एडलेडमा भएको कार्यक्रमहरूमा चाहिँ सिङ्गल सिङ्गरहरू आउनुहुन्छ र उहाँहरूले ट्र्याकमा गर्ने अथवा भनौँ लोकल ब्यान्डहरूलाई लिएर उहाँहरूले बजाउने र उहाँहरूले गाउने गर्नुहुन्छ। तर यसमा चाहिँ दीपक बज्राचार्य आफैले आफ्नो ब्यान्ड जो चाहिँ क्रिम अफ फ्रिडम भनेर उहाँले राख्नुभएको छ, उहाँको सबै ब्यान्ड मेम्बरहरू समेत आउनुभएको हुनाले चाहिँ यो त्यो आधारले पनि अलिकति पृथक छ। हजुर,
यसलाई चाहिँ कहाँ कार्यक्रम आयोजना गर्नुभएको छ, व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ, के कस्तो छ व्यवस्थापन सम्बन्धी कुराहरू चाहिँ?
आयोजना चाहिँ यो हामीले एचक्यू भन्ने एडलेडको जुन चाहिँ हामीले उहाँहरूसँग जानकारी पाए अनुसार चाहिँ एडलेडको चाहिँ 7 इयर्स इन रनिङ, इट्स अ बेस्ट क्लब इन एडलेड र यो चाहिँ जहाँ चाहिँ उहाँहरूको क्यापासिटिज 1100+ क्राउड छ र यो एचक्यूको एउटा विशेषता चाहिँ के रहेछ भने तपाईँको एउटा स्टेजमा आर्टिस्टले पर्फर्म गरिरहनु भएको चाहिँ तपाईँले त्यो एरेनाको जुनसुकै कर्नरबाट पनि देख्न सक्नुहुन्छ भनेको मतलब चाहिँ 1100 जनाले चाहिँ एकैचोटि त्यो भ्यू गर्न सक्नुहुन्छ र साउन्ड सिस्टमको साइज र उहाँहरूले जुन साउन्ड सिस्टमको साइज र त्यसको एरियाको हिसाबले चाहिँ एचक्यू चाहिँ अस्ट्रेलियामा नै बेस्ट क्लबको रूपमा परिचित रहेछ उहाँहरूले हामीलाई जानकारी दिनुभए अनुसार र जहाँसम्म तपाईँले व्यवस्थापनको कुरा गर्नुभयो यहाँ अब हामी नेपाली कम्युनिटी नेपाली आर्टिस्टलाई लिएर आउन लागेको छौँ हामीले एसएजीआईले नै व्यवस्थापन गरिरहेको छ अब उहाँहरूले हामीलाई बिजनेस हाउसहरूले सहयोग गर्दै हुनुहुन्छ जसरी हरेक अरू अन्य नेपाली कार्यक्रम आउँछ त्यसरी नै
सागीले लामो समयदेखि विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ र हामीले देख्न के सकिन्छ भने त्यस कार्यक्रममा चाहिँ नेपाली र भुटान नेपाली भाषी भुटानीहरूको मात्र सहभागिता छ किन नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय बजारमा लान सकिरहेको छैन किन यो कार्यक्रममा चाहिँ अन्तर्राष्ट्रिय दर्शकहरूलाई तान्न सकिरहेको छैन कि नेपाली कलाकारहरू चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा जानको लागि त्यति पुगिसकेका छैन समय छैन कि हामीले तान्नको लागि के गर्नुपर्छ जस्तो लाग्छ ती आर्टिस्टहरूलाई यहाँ बोलाइसक्दा अरू विभिन्न देशबाट चाहिँ यहाँ बस्ने धेरै ठुलो सागर छ सङ्गीतलाई मन पराउने अन्तर्राष्ट्रिय सङ्गीतलाई मन पराउने त्यो नेपाली सङ्गीतलाई चाहिँ त्यो अन्तर्राष्ट्रिय क्षेत्रमा लानको लागि बिस्तारै पाइला टेक्ने हो कि के छ यहाँहरूको के नेपाली श्रोतालाई मात्र लक्ष्य छ यो कार्यक्रम
यसरी भन्नुपर्दाखेरि चाहिँ कस्तो छ भने अब नेपाली म्युजिकलाई नै हामीले अन्तर्राष्ट्रियकरण गर्ने हो भनेदेखि चाहिँ गिनी चुनिएका ब्यान्डहरू छन् जसलाई चाहिँ इन्टरनेसनल आर्टिस्टको रूपमा लिन सकिन्छ भनौँ अब नेपथ्य पनि केही आधारले चाहिँ अलि उत्कृष्ट रूपमा अन्तर्राष्ट्रिय रूपमा नै प्रख्यात ब्यान्ड हो र अर्को हाम्रो कुटुम्ब ब्यान्ड छ जसले चाहिँ हाम्रो फ्युजन इस्टर्न र वेस्टर्न क्लासिकल म्युजिकलाई फ्युजन बनाएर उहाँहरूले ट्राई गर्नुहरू उहाँहरूले बजाउनुहुन्छ जुन चाहिँ अन्तर्राष्ट्रिय रूपमै गएको जस्तो अर्को एउटा भन्यो भने सुरसुदा भयो तर अब म्युजिकलाई चाहिँ अब म्युजिकको भाषा हुँदैन तर गीतको चाहिँ भाषा हुन्छ त्यो हुनाले चाहिँ अब अन्तर्राष्ट्रिय रूपमा लिएर जानलाई चाहिँ हाम्रो अलिकति अहिलेसम्म पोटेन्सियल नपुगेको हो कि किनभने हाम्रो आफ्नो जुन सांस्कृतिक बाजाहरू छ योहरू छ यसलाई रिसर्च गरेर बजाएर गर्ने ब्यान्डहरू अन्तर्राष्ट्रिय लेभलमा पुग्नु भएको छ तर अब हामीले नेपालीपन दिएर विशुद्ध रूपमा नेपाललाई नै टार्गेट गरेर बजाउनु भएको आर्टिस्टहरूले चाहिँ अहिलेसम्म त्यो लेभलमा पुग्न नसक्नु भएको चाहिँ मलाई पनि फिल भएको छ
अब यो कार्यक्रम गर्दै हुन्छ दीपक भद्राचार्य आउँदै हुन्छ यो कार्यक्रममा उपस्थित हुनको लागि दर्शकले चाहिँ कति शुल्क तिर्नुपर्छ वा कस्तो कस्तो ठुलो एडल्टहरूले कति तिर्नुपर्छ बालबालिकाहरूको लागि इन्ट्री छ कि छैन कस्तो छ यसको टिकट सिस्टम चाहिँ तपाईँहरूको
हजुर यसको टिकट चाहिँ हाम्रो अस्टिक्स भन्ने एउटा टिकेटिङ कम्पनीले गर्दैछ किनभने त्यसमा त्यो भेन्यूमा छिर्नको लागि चाहिँ तपाईँको इन्ट्री स्ट्रिक्टली स्क्यान इन्ट्री छ र इट्स अ स्ट्रिक्टली 18+ इभेन्ट त्यो चाहिँ एकदम 18+ इभेन्ट हो र यसमा अर्को शुल्क रहेको छ $30 तपाईँले यदि अनलाइन किन्नुहुन्छ भनेदेखि चाहिँ अस्टिक्सको वेबसाइट थ्रु जानुपर्ने हुन्छ तर तपाईँहरूलाई त्यसरी गर्नु हुँदाखेरि चाहिँ अलिकति $2-4 बढी गर्न आउँछ किनभने अस्टिक्सले आफ्नो बुकिङ चार्ज लिन्छ तर अब हामीलाई हाम्रो साझीका मेम्बरहरू अथवा हाम्रो फेसबुकमा तपाईँले कन्ट्याक्ट गर्नुभयो भने चाहिँ तपाईँले त्यो टिकट चाहिँ $30 पाउन सक्नुहुन्छ अनि इट्स अ स्ट्रिक्टली 18+ इभेन्ट र सेक्युरिटीदेखि लिएर सबै चिज चाहिँ हाम्रो एचक्यूकै हातमा छ हाम्रो हातमा चाहिँ केही पनि छैन हामी त सिर्फ एउटा अर्गनाइज मात्रै गर्ने हो उहाँभित्रको उहाँहरूले कसरी अर्गनाइज गर्ने के गर्ने कसरी सेक्योर गराउने कसरी कुन लेभलसम्म जाने भन्ने चाहिँ सम्पूर्ण रूपमा एचक्यूकै हातमा छ
यो कार्यक्रम चाहिँ कति घन्टाको अवधिमा हुनेछ र कस्ता कस्ता प्रस्तुतिहरू रहनेछन् यस कार्यक्रममा
यसलाई चाहिँ अब हामीले 5-9 भनेर हामीले एउटा प्लान गरेका छौँ अहिलेसम्म 4 घन्टाको प्रस्तुति रहेको हामीले रफली क्यालकुलेट गरेको छौँ र हामीले त्यसपछि चाहिँ अब एकजना डिजेलाई हायर गरेको छौँ उहाँले चाहिँ त्यसपछि चाहिँ यसलाई अनलिमिटेड किनभने एचक्यूसँग चाहिँ 24 आवर्स लाइसेन्स रहेछ साउन्ड सिस्टमदेखि लिएर सबै कुराको 9 बजेपछि चाहिँ इट विल बी कन्भर्टेड इन्टु अ डान्स पार्टी तर 5-9 चाहिँ विशुद्ध रूपमा दीपक बज्राचार्य र क्रिम अफ रिदम उहाँहरूलाई सुन्न सक्नुहुनेछ तपाईँले
अब जस्तै तपाईँहरूले त निर्धारित समय तोक्नु भएको छ 5-9 भनेर होइन अब भनिन्छ नि नेपाली कम्युनिटीमा नेपाली टाइम हो मान्छेहरू चाहिँ 5 बजे भनेर एटलिस्ट किनभने 5:30 बजे 6 बजेसम्म कार्यक्रम लम्बिन्छ भनेर त्योमा कतिको स्ट्रिक्ट हुनुहुन्छ तपाईँ
होइन यसमा चाहिँ हामी एकदमै स्ट्रिक्ट छौँ किनभनेदेखि हामीले तपाईँले पहिला पनि देख्नु भएको छ होला हामीले एसएजीआईले गरेको प्रोग्रामहरूमा चाहिँ हामी म्याक्सिमम चाहिँ हामीले 15-20 मिनट भन्दा उता चाहिँ हामीले गर्दै गर्दैनौँ एक्सटेन्ड चाहिँ गर्दै गर्दैनौँ कहिले पनि र हामी अझ पनि के भन्न चाहन्छौँ भने चाँडै आउनुहोस् किनभने ठाउँ छ भेन्यू छ रमाइलो गर्ने हो उस गीत सुन्ने हो गाना सुन्ने हो त्यही भएर म्याक्सिमम भयो नि 15-20 मिनट्स लेट हो तर त्योभन्दा लेट चाहिँ हामी कहिले पनि गर्दैनौँ
विगतका कार्यक्रमहरूमा कहिले काहीँ चाहिँ कस्तो गुनासो पनि सुन्ने गरिएको छ भन्दाखेरि कार्यक्रम हेर्न आइन्छ होइन तर यति टाइममा कार्यक्रम सुरु गर्ने भनेर भनिन्छ कार्यक्रम सुरु पनि हुन्छ, तर त्यो टाइममा कार्यक्रम सुरु नभएर अरू अन्य गतिविधिहरू हुने गर्दछन् जुन कुराले गर्दाखेरि मान्छेहरू चाहिँ भनौँ न आफ्नो टाइम निर्धारण गरिसकेका हुन्छ, म यति टाइम यहाँ बिताउँछु र त्यसपछि गएर म आफ्नो फर्दर आफ्नो टाइम यसरी म्यानेज गर्छु भनेर सोचिरहेको हुन्छ। त्यस्तो त्यो बारेमा के भन्नुहुन्छ तपाईँ? भनौँ
त्यस्तो तपाईँले अब ट्रेन हेर्नुहुन्छ, जस्तो कुनै पनि कन्सर्टको ट्रेन हेर्नुहुन्छ भनेदेखि चाहिँ जेनरल ट्रेन चाहिँ कस्तो हुन्छ भने, जस्तो भन्नुहोस् तपाईँले मेटालिका भन्नुहोस् अथवा चाहिँ जति पनि इन्टरनेसनल आर्टिस्टहरूको कन्सर्ट छ, त्यसमा चाहिँ एउटा ट्रेन चाहिँ के रहेको छ भने सुरुको आधा घन्टादेखि 45 मिनट चाहिँ लोकल ब्यान्ड्सहरूले पर्फर्म गर्छ, लोकल ले पर्फर्म चाहिँ गर्छ। तर अब यसमा तपाईँले भन्नुभयो जस्तै हाम्रो यो नेपाली क्लासिकल म्युजिकहरू अथवा डान्सहरू हुने अथवा भाषण वक्तव्य हुने, यसमा त्यो चाहिँ केही हुनेवाला छैन। अब हामी सोचिरहेको छौँ प्रोग्रामको डिजाइन बनाउँदैछौँ, तर त्यही हो, अब अगाडि 15-20 मिनटसम्म अब तपाईँले एडलेटको लोकल ब्यान्डको पर्फर्मेन्स पनि देख्न सक्नुहुनेछ, तर त्यो पनि हामीले निर्धारण गरिसकेको छैन, त्यो प्रोसेसमै छौँ। तर इन्टरनेसनल ट्रेन्ड पनि अहिले मैले भने जस्तै त्यही नै छ, मेन आर्टिस्ट आउनुभन्दा अगाडि
ब्याक अफ द माइन्ड लोकल ब्यान्डलाई पनि स्टेजमा उतार्ने तयारीमा
हजुर हामी चाहिँ आधा घन्टा टाइम चाहिँ हामीले लोकल ब्यान्डलाई दिनेछौँ, तर यो चाहिँ सोलो आर्टिस्टको हुँदैन र ब्यान्डहरू नै हुन्छ,
निर्धारण भइसकेको छैन।
जाँदा जाँदै सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहनुहुन्छ यो दीपक भद्राचार्यको कार्यक्रमको आयोजक हिसाबले?
यो प्रोग्राम एउटा हामी होपफुल के छौँ भने दीपक बज्राचार्य जसलाई एउटा चिनारीको आवश्यकतै छैन, किनभनेदेखि एउटा उहाँ आफैमा एउटा लिजेन्ड हो र विगत 2 दशकदेखि चाहिँ लगातार नेपाली गीत सङ्गीतको क्षेत्रमा उहाँले दिनुभएका हिट गीतहरूको सायद लिस्ट लिएर बस्यो भने धेरै लामो हुनसक्छ। त्यो एउटा आफैमा उत्कृष्ट छ भनेदेखि हामीले एडलेडमा फर्स्ट टाइम एचक्यू जस्तो ठाउँ जहाँ जुन चाहिँ अस्ट्रेलियाको एडलेडको 7 इयर्स बेस्ट क्लब इन रनिङ भनेर घोषणा भएको छ र जहाँ चाहिँ इन्टरनेसनल आर्टिस्टहरू जस्तो लिभिङ एन्ड ऱ्यापर्सहरू भन्नु अथवा बेङ्गा बोइज भन्नुहोस् एमएनएम भन्नुहोस् उहाँहरूले पर्फर्म गर्नुभएको एरेना हो त्यो, त्यसमा चाहिँ आएर हामीले एउटा नेपाली कार्यक्रम गर्दछौँ र त्यसमा हामी गौरवान्वित महसुस गरिरहेका छौँ। आउनुहोस् रमाइलो गरौँ, सबैजना हेरौँ, कार्यक्रम गरौँ, रमाइलो गरौँ र एडलेडलाई को त्यो सोलाई एउटा ऐतिहासिक बनाउने कोसिस गरौँ भन्ने चाहिँ मेरो विनम्र आग्रह छ।
जाँदा जाँदै तपाईँले भन्नुभयो जस्तो दीपक बज्राचार्यको कार्यक्रम हेर्न आइसकेपछि 5 बजेदेखि 9 बजेसम्म 9 बजेदेखि तपाईँहरूको आफ्नै डिजे हायर गर्नुहुन्छ होइन, यदि मान्छेहरू त्यही टिकटमा हेचक्यूभित्रै पनि अरू फ्लोरहरू पनि छन् होइन, त्यसमा एक्सेस गर्न मिल्छ मिल्दैन?
हजुर यस्तो छ, हेचक्यूमा रहेको हामीले हायर गरेको चाहिँ त्यो मेन रुम भन्ने हो तर यदि त्यो डिजे प्रोग्राम चाहिँ विशुद्ध रूपमा त्यही टिकटमा नै इन्क्लुड भएको छ, अब उहाँहरूको अरू प्रोग्रामहरू अरू यता अरू हलहरूमा छिर्नलाई चाहिँ पर्मिट हुँदैन, तर $30 तिरेर तपाईँ छिर्नुहुन्छ भने तपाईँले बकायदा 4 घन्टा दीपक बज्राचार्यको सो रमाइलो गर्नुभयो, प्लस हाम्रो डिजेबाट चाहिँ अनलिमिटेड अब त्यो डिजे प्रोग्राम 12-1 जतिसम्म जानुहुन्छ त्यति बेलासम्म जान सक्छ, त्यो चाहिँ इन्क्लुडेड छ।
हजुर धेरै धेरै धन्यवाद आइदिनुभयो स्टुडियोसम्म, आफ्नो व्यस्तताका बावजुद पनि समय दिनुभयो र कार्यक्रमको बारेमा श्रोताहरूलाई जानकारी गराउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै तपाईँलाई र तपाईँका अर्गनाइजर टिमलाई हाम्रो तर्फबाट बडा दशैंको शुभकामना र तपाईँहरूको आगामी कार्यक्रमको लागि पनि हार्दिक मंगलमय शुभकामना।
हस् धन्यवाद, तपाईँहरूलाई पनि मलाई यो अपर्च्युनिटी दिनुभएको, यो बोल्ने मौका दिनुभएकोमा तपाईँहरूलाई पनि हृदयदेखि नै धन्यवाद, थ्याङ्क यू भेरी मच।
उहाँ हुनुहुन्थ्यो एसएजीआईका कार्यक्रम आयोजक उत्सव केसीजी। अब दीपक भद्राचार्यको कार्यक्रम हुन लागेको छ एडलेडमा, तपाईँ अक्टोबर 12 तारिकमा त्यसमा सहभागी हुन सक्नुहुन्छ क्रिम अफ रिदम कार्यक्रममा। यसको बारेमा फेसबुकहरूबाट पनि तपाईँले अपडेट लिन सक्नुहुन्छ र कार्यक्रममा आउनुहोस्, रमाइलो गर्नुहोस्, नेपाली म्युजिकलाई प्रमोट गर्नुहोस्।
छु भने सोची बस्यौ भने आउने छैन कहिले निट्यौ फेरि ओहो दिएर फेरि फर्किन्न यो दिन मौका मात्र हुन्छ एकछिन त्यसैले जाऊ na 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 na
श्रोताहरू कार्यक्रममा तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छौँ र स्वागतका साथ साथमै अब विदा पनि लिने बेला भएको छ। स्टुडियोको घडीमा 7:25:55 गइसकेको छ। श्रोताहरू हाम्रो एक घण्टाको बसाई तपाईँहरूसँग, आशा छ तपाईँहरूले मनोरञ्जन लिनुभयो होला र एडलेडमा हुन गइरहेका विभिन्न कार्यक्रमको बारेमा पनि जानकारी पाउनुभयो। तपाईँहरू त्यस कार्यक्रममा पनि सहभागी हुनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ र अब जाँदा जाँदै
सम्पूर्ण श्रोताहरूलाई विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँको सुस्वास्थ्य दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छौ
र जहाँ रहनुहोस् जस्तो अवस्थामा रहनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् र मस्त रहनुहोस् र जाँदा जाँदै तपाईँहरूलाई हामी अर्को एउटा दशैं गीत छोडेर जाँदैछौ। यो दशैं गीत त्यसपछि कार्यक्रम हाम्रो अर्को आइतबार फेरि भेटघाट हुने छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। तब सम्मानका लागि हामी तपाईँहरूबाट बिदा हुन चाहन्छौ। हस्त, शुभरात्रि, शुभ दशैं।
पात्री माला उनेर छेले मलाई नै खुसी